अस्ति भर्खर है मैले मेरो एकजना इन्ड्राइभ चालकसँग निकै अर्थपूर्ण गहिरो कुराकानी भयो. हामीले जीवनको बारेमा कुरा गऱ्यौँ, कामको बारेमा, प्रेमको बारेमा र जीवनका विभिन्न भोगाईको बारेमा कुराकानी गऱ्यौँ. र कुराकानीको अन्त्यतिर मैले इन्ड्राइभ चालकलाई सोधेँ कि भाइ, के तपाईँ परमेश्वरमा अथवा ईश्वरमा विश्वास गर्नुहुन्छ? उहाँले निकै आत्मविश्वासको साथ जवाब दिनुभयो कि म कर्ममा विश्वास गर्छु, सबै कुरा मेरो कर्ममा भर पर्छ. ईश्वर त फल दिने मात्र हुनुहुन्छ, मैले जस्तो कर्म गर्छु उहाँले त्यस्तै फल दिनुहुन्छ. त्यसपछि मैले उहाँलाई स्वर्ग नरकको बारेमा सोधेँ, तपाईँको विचारमा स्वर्ग को जान्छ अनि नरक को जान्छ त? उहाँले जवाफ दिनुभयो, सजिलो छ नि, राम्रो काम गर्ने असल मानिसहरू स्वर्ग जान्छन् र नराम्रो काम गर्ने, नराम्रो कर्म गर्ने खराब मानिसहरू नरक जान्छन्. फेरि मैले उहाँलाई सोधेँ कि अनि कुन कुरा असल हो, राम्रो हो, र कुन कुरा नराम्रो त खराब हो भनेर कसले भन्छ त? यसको परिभाषा कसले दिन्छ त? कसले डिफाइन गर्छ त्यसलाई? उहाँले भन्नुभयो, यो त मनबाटै थाहा भइहाल्छ नि, असल र खराब, राम्रो र नराम्रो, भित्रबाटै अन्तस्करणबाटै थाहा हुन्छ. अनि एक अर्थ म उहाँसँग सहमत भएँ कि यो सत्य हो कि रोमी 2 अध्याय अनुसार परमेश्वरले आफ्नो व्यवस्था हाम्रो मनमा, हृदयमा लेखिदिनु भएको छ. हामी सही र गलत छुट्याउने गरी हामी सचेतन प्राणी रूपमा हामी सृष्टि गरेका छौँ. यद्यपि सधैँ हामी सही कुरा रोज्छौँ भन्ने छैन, हाम्रो हृदयले खराबी कुरा रोज्दछ. त्यसपछि मैले मेरो आफ्नो फोनमा धर्मशास्त्रकोले प्रस्थान 20 अध्याय र उहाँलाई मैले 10 आज्ञाहरू देखाएँ. मैले भने ल हेर्नुहोस्, के गर्ने, के गर्ने नगर्ने भनेर केवल हाम्रो मनमा मात्र होइन तर यहाँ पनि लेखिएको छ. जस्तै हामी परमेश्वरको वचन भन्छ नि, उहाँले ध्यान दिएर अनि पढ्न सुरु गर्नुभयो, म बाहेक कुनै अरू कुनै देवदार नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, नम्बर 3 परमप्रभु आफ्नो परमेश्वरको नाउँ व्यर्थमा नलिनु, विश्राम दिन अथवा सभा दिन पवित्र मान्नुपर्छ भने याद राख्नु, आफ्ना बुबा र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीहरूको विरुद्धमा झुटो गवाई नदिनु, लालच नगर्नु. अनि मैले उहाँलाई सोधेँ, ल भाइ भन्नुहोस् त, इमान्दार भएर भन्नुहोस् कि तपाईँले यी मध्ये कतिवटा पालन गर्नुभएको छ, 10 मध्ये कतिवटा चाहिँ पालन गर्नुभएको छ जस्तो लाग्छ? त उहाँले अलिक बेर सोच्नुभयो, विचार गर्नुभयो अनि भन्नुभयो, सायद एउटै मात्र पालन गरेको छु होला, आफ्नो बुबा र आमाको आदर गर भन्ने मात्र, सायद मैले पालन गरेको छु, अरूमा सबै चुकिएको छ, हामी सबै सुकिहाल्छौँ नि भनेर उहाँले भन्न थाल्नुभयो. अनि मैले त्यसपछि उहाँलाई फेरि अर्को प्रश्न सोधेँ, त्यसो भए यसको आधारमा तपाईँ अब भन्नुहोस् कहाँ जानुहुन्छ, स्वर्ग कि नर्क? अनि उहाँले भन्नुभयो, इमान्दार भएर भन्नुभयो, नरक. नरक, म त नरक जाने भयो नि दाजु. त्यसपछि मैले उहाँलाई सुसमाचार सुनाएँ. तर गजब कुरा, उहाँको आफ्नै बुझाइ अनुसार उहाँको कर्मले उहाँलाई नरक पुर्याउँदैछ. तर सत्य के हो भने नि प्रियहरू, हामी सबैको कर्मले, उहाँको कर्मले मात्र होइन, हाम्रो सबै कर्मले हामीलाई नरकै पुर्याउँछ. किनकि हाम्रो समस्या केवल बाहिरी रूपमा देखिने खराब कार्यहरू मात्र होइन, आवर प्रब्लम इज नट जस्ट ब्याड डिड्स, तर हाम्रो समस्या त हृदयको खराबी हो. आवर मेन प्रब्लम इज द्याट इट्स अ हार्ट प्रब्लम, ब्याड हार्ट, वी हेभ ब्याड हार्ट. हामीमध्ये कोही पनि वास्तवमा असल छैनौँ, हामीमध्ये कोही पनि असल छैनौँ. बाइबलले भन्छ धर्मी कोही छैन, एकजना पनि छैन, परमेश्वरलाई खोज्ने कोही छैन, सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म, परमेश्वरको त्यो व्यवस्थाको कानुनको मागसम्म, त्यो स्ट्यान्डर्ड अनुसार पुग्नसम्म उनीहरू चुकेका छन्. सो हामीले जतिसुकै प्रयास गरे तापनि, जतिसुकै राम्रो काम गरे पनि, परमेश्वरको सामु धर्मी ठरिन हामीले कहिले त्यो पर्याप्त पुण्य कमाउन सक्दैनौँ. किन? किनकि परमेश्वर सिद्ध रूपमा, पूर्ण रूपमा धर्मी र पवित्र हुनुहुन्छ, उहाँ पूर्ण रूपमा न्यायी हुनुहुन्छ र उहाँले पापको न्याय पनि सिद्ध रूपमा, पूर्ण रूपमा नै गर्नुहुन्छ. उहाँले पापलाई त्यत्तिकै छोडिदिनुहुन्न. त्यसो भए कसरी कोही बाँच्न सक्छ त? त्यसो भए कसरी हामी उद्धार पाउन सक्छौँ त? यदि तपाईँ यहाँ आज आफैमा भरोसा गर्ने व्यक्ति हुनुहुन्छ भने, आफ्नो कर्ममा भरोसा गर्ने व्यक्ति हुनुहुन्छ भने, मैले असल काम गरेको छु, म चर्च जान्छु, मेरो आमा बुबा विश्वासी हुनुहुन्छ भनेर तपाईँले भरोसा गर्दै हुनुहुन्छ भने, याद राख्नुहोस्, यी कुराले तपाईँलाई बचाउन सक्दैन. सुप्रियहरू, हामीलाई कर्मभन्दा बढी नै केही चाहिएको छ, हामीलाई अनुग्रह चाहिएको छ, कर्म होइन हामीलाई कृपा चाहिएको छ। त्यसकारण आज हामी यही सत्यतालाई प्रस्थान 11:12-13:16 हामी हेर्नेछौँ। सो कृपया तपाईँसँग बाइबल छ भने कृपया आफ्नो बाइबलमा प्रस्थान 11 पल्टाउनुहोस्। So would you turn with me in your Bible to Exodus chapter 11? We'll be looking at chapter 11, verse 1 through chapter 13, verse 16. यो खण्ड धेरै लामो छ, त्यसैले म यो सबै त पढ्दिनँ, तर यसको धेरै जसो भाग भने म प्रचारको क्रममा पढ्नेछु। ए, तपाईँसँग ठुलो बाइबल छ भने तपाईँले यसलाई पृष्ठ सङ्ख्या 91 भेटाउन सक्नुहुन्छ, 91, पेज नम्बर 91। यो बाइबलको दोस्रो पुस्तक हो र प्रस्थान 11 अध्यायलाई पल्चाउनुहोस् र बाइबललाई खुला राख्नुहोस्, आफ्नै काखमा खोलेर राख्नुहोस् र मैले पढ्दै गर्दाखेरि ध्यान दिएर सुन्नुहोस्, आफ्नो बाइबलमा हेर्नुहोस्। म अहिलेलाई 11 अध्याय मात्र पढ्नेछु। तब परमप्रभुले मोसालाई भन्नुभयो, अझै एउटा विपत्ति म फारो र मिश्रमाथि ल्याउनेछु, त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ र त्यसो गर्दा तिमीहरूलाई यहाँबाट पूर्ण रूपले निकालिदिनेछ। अब मानिसहरूलाई भन् कि तिनीहरू हरेक पुरुष र स्त्रीले आआफ्ना छिमेकीसित सुन र चाँदीका गरगहना मागोस्। अनि परमप्रभुले मिश्रीहरूलाई ती मानिसहरूप्रति कृपालु बनाइदिनु भयो। त्यसबाहेक मोसा र मिश्र देशमा फारोका अधिकारीहरू र समाजका दृष्टिमा महान ठानिए। यसैले मोसाले भने, परमप्रभु यसो भन्नुहुन्छ, मध्यराततिर म मिश्रको बीचबाट भएर जानेछु, सिंहासनमा बस्ने फारोको जेठो छोरादेखि लिएर जाँतो पिध्ने कमारीको जेठो छोरासम्म, गाईबस्तुका सबै पहिले बियाएका समेत मिश्रका पहिले जन्मेका सबै मर्नेछन्। सारा मिश्रभरि अघि कहिल्यै नसुनिएको क्रन्दन सुनिनेछ, जो फेरि सुनिने छैन, तर पशुको विरुद्धमा होस् वा मान्छेको विरुद्धमा होस् इस्रायलीहरूका बिचमा एउटा कुकुर पनि भुक्ने छैन। तब तिमीहरूले थाहा पाउनेछौ कि परमप्रभुले मिश्रीहरू र इस्रायलीहरूमा भेद राख्नुहुन्छ। अनि तेरा यी सबै अधिकारीहरू म कहाँ आएर मलाई दण्डवत गरेर भन्नेछन्, तपाईँको पछि लाग्ने सारा मानिसहरू समेत तपाईँ निस्किजानुहोस्, त्यसपछि म निस्किजानेछु। तब मोसा अत्यन्त क्रोधित भएर फारो कहाँबाट गइहाले। परमप्रभु मोसाले भन्नुभएको थियो, मिश्रमा मेरा आश्चर्यका कामहरू अझ बढ्दै जाउन् भनेर फारोले तेरो कुरा सुन्ने छैन। मोसा र हारूनले यी सबै आश्चर्यका कामहरू फारोको सामु गरे, तर परमप्रभुले फारोको हृदय कठोर गराइदिनु भयो र उनले इस्रायलीहरूलाई आफ्नो देशबाट जान दिएनन्। आजको वर्षको शीर्षक त यहाँलाई थाहा छ, आफ्नो मानिसहरूलाई छुटकारा दिनुहुने परमेश्वर, उद्धार गर्नुहुने परमेश्वर। तर परमेश्वर आफ्नो मानिसहरूलाई केबाट उद्धार गर्नुहुन्छ, कसरी उद्धार गर्नुहुन्छ र के को लागि उद्धार गर्नुहुन्छ? र यसको उत्तर हामी यसै खण्डमा पाउँदैछौँ कि परमेश्वरले आफ्ना मानिसहरूलाई दासत्वबाट रगतद्वारा र नयाँ जीवनको लागि, नयाँ जीवनतर्फ उद्धार गर्नुहुन्छ। परमेश्वरले आफ्नो मानिसहरूलाई दासत्वबाट रगतद्वारा र नयाँ जीवनतर्फ छुटकारा दिनुहुन्छ, उद्धार गर्नुहुन्छ। सबसँग बुधाहरू यिनै हुनेछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई दासत्वबाट छुटकारा दिनुहुन्छ। पहिलो, गड डेलिभर्स हिज पिपुल फ्रम स्लेभरी। अनि दोस्रो बुधा, परमेश्वर आफ्नो मानिसहरूलाई रगतद्वारा छुटकारा दिनुहुन्छ। गड डेलिभर्स हिज पिपुल थ्रु द ब्लड। अनि तेस्रो, परमेश्वरले आफ्नो मानिसहरूलाई नयाँ जीवनतर्फ, नयाँ जीवनको लागि छुटकारा दिनुहुन्छ। गड डेलिभर्स हिज पिपुल इन्टु न्यू लाइफ। स्लेभरी, ब्लड, न्यू लाइफ, यी तिनवटा कुरा तपाईँ लेख्न सक्नुहुन्छ। दासत्व, रगत र नयाँ जीवन। परमेश्वर आफ्नो मानिसहरूलाई दासत्वबाट छुटकारा दिनुहुन्छ अन्त उद्धार गर्नुहुन्छ। परमेश्वर आफ्नो मानिसहरूलाई रगतद्वारा, त्यो माध्यम हो, त्यो मिन्स हो, इन्स्ट्रुमेन्ट हो, रगतद्वारा छुटकारा दिनुहुन्छ। अनि परमेश्वर आफ्नो मानिसहरूलाई नयाँ जीवनमा छुटकारा दिनुहुन्छ। सो गड डेलिभर्स हिज पिपल फ्रम स्लेभरी थ्रु ब्लड इन्टु न्यू लाइफ। यी कुरा हामी देख्नेछौँ। सो पहिलो, परमेश्वरले आफ्नो मानिसहरूलाई दासत्वबाट छुटकारा दिनुहुन्छ। सो यो कुरा एकदम स्पष्ट बुझ्नुहोस्, आफ्ना मानिसहरूलाई परमेश्वरले आफ्ना मानिसहरूलाई दासत्वबाट छुटकारा दिनुहुन्छ। परमेश्वर आफैले, याहवे परमेश्वरले, महु भन्ने परमेश्वरले, अब्राहम, इसाक र याकुबका परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनुहुन्छ, छुटकारा दिनुहुन्छ। अनि उहाँकै मानिसहरूको हुन् जसलाई परमेश्वरले छुटकारा दिनुहुन्छ। मानिसहरू करारका मानिसहरू हुन्, They're covenant people. Israeli run. Just like Parmeshwarle afne nimti chunnu bhayo, rojnu bhayo. Imanisharu ti hun jasmathi Parmeshwarle afno daya dekhaunu bhayo. Uniharu sankhyama aru bhanda badi bhayekole hoina, tara kam bhayekole, kamzor bhayekole Parmeshwarle afno shakti ra prem pradarshan garna ti manishharulai chunnu bhayo. Afno karuna dekhaunu bhayo, afno prem dekhaunu bhayo. Tiniharu Parmeshwarko kararye prema badhiyeka manishharu hun. परमेश्वरले तिमीहरूलाई भन्नुहुन्छ कि मेरो जेठो छोरो तिमीहरू, मेरो दुलही, मेरो प्रिय, मेरो पत्नी. तर परमेश्वरले यी मानिसहरूलाई छुटकारा किन चाहियो त? किनभने यिनीहरू दासत्वमा थिए, यिनीहरू स्वतन्त्र थिएनन्, मिश्र देशको कठोर दासत्वमा थिए, तिनीहरू फारोको मुच्छीमा थिए. त्यो फारो जसले उनीहरूलाई थिचोमा छिचोमिचो गरिरहेको थियो, जसले क्रूर व्यवहार गर्यो र बिना कुनै विश्राम कडा परिश्रम गर्न बाध्य पार्यो. विचार गर्नुहोस्, परमेश्वरका मानिसहरू उहाँकै सेवा गर्नको निम्ति बनाइएका थिए, उहाँकै महिमाको निम्ति सृष्टि गरिएका थिए, तर तिनीहरू त गलत ठाउँमा पो थिए, गलत ठाउँमा गलत शासन मुनि थिए, अनि गलत एउटा राजाको सेवा गरिरहेका थिए. सो गॉड्स पीपल आर इन रङ प्लेस अंडर रङ रूल अंडर रङ किंगशिप. त्यसैले परमेश्वर आफ्नो मानिसहरूलाई छुटाउन उद्धार गर्न एउटा कदम चाल्नुभयो. उहाँले आफ्नो सेवक मोसालाई खडा गर्नुभयो, तर फारो निकै जिद्दी थियो. फारोले टेर्नेवाला थिएन, मोसाको सुन्नेवाला थिएन, उसले परमेश्वर मानिसहरूलाई जान दिनेवाला थिएन. परमेश्वर मानिसहरूलाई परमेश्वरको आराधना गर्नलाई उसले मिश्रबाट जान दिनेवाला थिएन. मोसा र आरुन फारो कहाँ गए? मोसाले साहसी भएर भने परमप्रभु परमेश्वर भन्नुहुन्छ, मेरा प्रजालाई जान दे ताकि तिनीहरूले मेरो सेवा गरून्, मेरो आराधना गरून्. तर फारोले घमण्डका साथ भन्छ, परमप्रभु को हो र म उहाँलाई चिन्दिनँ र म तिमीहरूलाई जान पनि दिन्न. अनि फारोको यो प्रश्न, परमप्रभु को हुन्, यो प्रश्न परमेश्वरले विपत्तिहरूद्वारा यो प्रश्नको जवाफ दिनुभयो. एकपछि अर्को गर्दै हामीले ठुला विपत्तिहरू हामीले हेरिसक्यौँ. परमेश्वर पठाउनु भएको ठुला 9 विपत्तिहरू हामीले अस्तिको हप्ता हेरिसक्यौँ. अनि यो 9 विपत्तिहरू एकदमै छर्लङ्ग हामीलाई पारिदिन्छ कि मिश्रमा भएको फारोको निम्ति, मिश्रीहरूको निम्ति, इस्रायलको निम्ति, आज पृथ्वीको सबै मानिसहरूको निम्ति जसले यो घटना पढ्छ, यो कुरा छर्लङ्ग भएको छ कि केवल परमप्रभु मात्र परमेश्वर हुन्छ. केवल परमप्रभु मात्र परमेश्वर हुन्छ. केवल परमप्रभु मात्र, याद गर्नुहोस्, केवल परमप्रभु मात्र, याहवे परमेश्वर मात्र, महु जो महु भन्ने परमेश्वर मात्र, इस्रायलको परमेश्वर मात्र साँचो परमेश्वर हुनुहुन्छ. अनि मिश्रका ती देवी देवताहरू, तिनीहरू त केही पनि थिएनन्, याहवे मात्र सबै कुरा माथि सार्वभौम हुनुहुन्छ. सो प्रत्येक विपत्तिले एउटै कुरा प्रमाणित गर्यो, इस्रायलको परमेश्वरका सामु मिश्रका देवी देवताहरू शक्तिहीन छन्. परमेश्वरले ती सबै झुटा सबै झुटा देवताहरूलाई निज देखाइदिनु भयो, निशस्त्र पारिदिनु भयो. मानव हरेक झुटा शिक्षा झुटा सरी झुटा देवताहरू परमप्रभुसँग लड्न भनेर त्यो रिङभित्र उनीहरू प्रवेश गरेका छन्, तर उनीहरू तुरुन्तै नकडाउन भएका छन्, पछारिएका छन्. रिङभित्र एउटा पञ्च पनि उनीहरूले लिन सकेको छैन. अनि ती विपत्तिले परमेश्वरको सर्वोच्चता देखाएको छ, उहाँको महानता, उहाँको शक्ति देखाएको छ. तर याद गर्नुहोस्, ती विपत्तिहरूले परमेश्वरको धैर्यता पनि देखाएको छ. परमेश्वरले मिस्रीहरूलाई एकपछि अर्को मौका दिनुभयो, एकपछि अर्को मौका. प्रस्ताव गर भन्नुभयो, तर तिनीहरूले मानेनन्. भरे तिनीहरूले आफ्नो हृदय झन कठोर पारे, परमप्रभुको आवाज सुनेनन्. जबसम्म तिनीहरू पूर्ण रूपमा बर्बाद भएनन्, तबसम्म आफ्नै झुटा देवी देवताहरूमाथि भर पर रह्यो. अनि अन्तमा परमेश्वरको धैर्यताको बाँध टुट्यो. प्रियहरू, ईश्वरीय सहनशीलताको समय समाप्त भयो. अनि पालो अन्तिम विपत्तिको आयो. अन्तिम विपत्ति त्यो जेठा छोराहरूको मृत्यु, जुन हामीले यहाँ पढ्दैछौँ. परमेश्वरले मोसालाई 10 विपत्तिको चेतावनी दिन फारो कहाँ पठाउनु भयो? सोच्नुहोस् त, के तपाईँ मोसा भएको भए जानुहुन्थ्यो? किनकि तपाईँ 9 त गइसक्नु भएको छ फारो कहाँ, फारोले सुनेको छैन. के तपाईँ परमेश्वर तपाईँलाई एउटै मानिसलाई 10-10 सुसमाचार सुनाउन पठाउनु भयो भने जानुहुन्थ्यो? मोसा मूसा अघि नै नौ पटक त फारो कहाँ गइसकेका छन् र मानिसको नजरमा उनी एक असफल लिडर देखिएका छन्। तैपनि मूसाले फेरि एकपटक लास्ट वान मोर टाइम परमेश्वरको आज्ञा मानेर फारो कहाँ जान्छ र फारोलाई परमेश्वर जे जे भन्नु भन्नुभएको थियो सबै भन्छ। कुनै पनि कुरा बदल्दैन। मूसाले परमेश्वर दिनुभएको त्यो सन्देशलाई, त्यो वार्निङलाई, चेतावनीलाई नरम बनाउने कोसिस गरेनन्। अनि फारोको रिससँग पनि मूसा कति पनि डराएनन्। उनले इमान्दारितापूर्ण विश्वास साथ घोषणा गरे कि अब परमप्रभुले मिश्रका जेठा छोराहरूलाई मार्नुहुनेछ। मूसाले भने, हे फारो, अब परमेश्वर यो देशलाई मृत्यु र रुवावासीले भरिदिनुहुनेछ। कोही पनि बाँच्नेवाला छैन, कोही उम्किनेवाला छैन। सिंहासन बस्ने तपाईँ फारोको जेठो छोरादेखि लिएर जाँतो पिन्ने त्यो कमारीको छोरासम्म, यहाँसम्म कि वस्तुभावका पहिलो सन्तान पनि सबै मर्नेछन्, सबै लासको थुप्रो हुनेछ। मिश्र घरै घरमा यसको असर पर्नेछ। फारो र सारा मिश्रले एउटा भयानक न्याय भोग्नुपर्नेछ। यस्तो विपत्ति जो पहिले कहिले भएको थिएन, देखिएको थिएन, त्यसपछि तपाईँ आफै भन्नुहुनेछ कि आफ्ना सबै मानिसहरू लिएर यहाँबाट गइहाल। मूसाले सन्देश सायद एकै सासमा सुनाए अनि उनी अति क्रोधित भएर त्यहाँबाट गइहाले, किनभने फारोले मूसाको चेतावनी सुन्न इन्कार गरेका थिए। फारोले फेरि पनि परमेश्वरको चेतावनीलाई हल्का रूपमा लिएका थिए। सायद फारोले सोचिरहेको थियो होला कि परमेश्वरले पक्कै पनि यस्तो गर्नुहुने छैन, गड माइट बी जोकिङ, होइन र किन, किनकि परमेश्वरले हामीलाई मार्दा, हाम्रो जेठा छोरालाई मार्दा इसरायलको जेठा छोरीले पनि मर्नेछ नि, जेठा छोराहरू, होइन र किनकि हामी एक ठाउँमै बसोबास गर्छौँ, एउटै सहरमा छौँ, कसरी परमेश्वर छानी छानी मार्नुहुन्छ। तर मूसाले एउटा कुरा स्पष्ट पारेका थिए कि मिश्रीहरू मात्र मारिनेछन्, मिश्रीहरू मात्रै, इसरायलीको त एउटा पशु पनि मर्ने छैन, कुकुर पनि भुक्ने छैन, तिनीहरू सुरक्षित हुनेछन्। तर किन परमेश्वर इसरायललाई किन मिश्रसँगै सिध्याउनु भएन? किनभने धर्मशास्त्रले भन्छ परमप्रभुले मिश्रीहरू र इसरायलको बिचमा भेद राख्नुहुन्छ। तपाईँले त्यो 11 अध्यायमा देख्नुभयो, परमप्रभु परमेश्वरले 7 पदमा परमप्रभुले मिश्रीहरू र इसरायलहरूमा भेद राख्नुहुन्छ। अर्थात् परमप्रभुले आफ्ना शत्रुहरूको न्याय गर्नुहुन्छ तर आफ्ना मानिसहरूलाई चाहिँ कृपा देखाएर बचाउनुहुन्छ। यी दुई जातिहरू, एकजनालाई परमेश्वर, एकजनाले न्याय पाउँछ, एकजनाले परमेश्वर कृपा पाउँछ। त्यो रात प्रियहरू, त्यो रात एउटै समयमा दुईवटा कुरा हुनेछन्। मिश्रमा चाहिँ मिश्री परिवारमा चाहिँ परमेश्वरको न्याय परेको कारण रुहावासी र विलाप हुनेछ, तर त्यही रात इसरायलीहरूको घरमा चाहिँ खुसियाली र उत्सव हुनेछ, किनभने परमेश्वरको कृपा उनीहरूमाथि परेको छ। त्यसो भए इसरायलीहरूलाई चाहिँ केले बचाउँथ्यो त? के कुराले उनीहरूलाई मिश्रीहरूबाट फरक बनाउँथ्यो? परमेश्वरको मृत्युको दूत त्यो सहरबाट भएर जाँदाखेरि मिश्रीहरूको जेठा सन्तानहरू चाहिँ मर्ने तर इसरायलीहरूको जेठा सन्तानहरू चाहिँ नमर्ने के कारण? रगतको कारण, केवल रगतको कारण, ओन्ली बिकज अफ द ब्लड। स्ल्यामले बसेको दोस्रो बुझातर्फ डोल्याउँदछ। दोस्रो बुझा, परमेश्वरले आफ्नो मानिसहरूलाई रगतद्वारा छुटकारा दिनुहुन्छ। 12 अध्यायको 1 देखि 13 पद दिनुहोस् त। मिश्र देशमा परमप्रभुले मूसा र हारूनलाई भन्नुभयो, यो महिना चाहिँ तिमीहरूको निम्ति महिनाहरूको सुरु, वर्षको पहिलो महिना हुनेछ। इसरायलका सारा समुदायलाई यसो भन, यी महिनाको 10 दिनमा तिनीहरू हरेकले आफ्नो परिवारको निम्ति हरेक घरना अनुसार एउटा पाठो ल्याएर राखोस्। कसै घरनामा एउटा पाठोको लागि मानिस थोरै भए त्यसले आफ्नो घरका नजिकको छिमेकीसँग मानिसको गन्ती अनुसार मिलोस्। हरेक मानिसको खुवाइअनुसार पाठोको गन्ती गर्नु। तिमीहरूको पाठो खोट रहित होस्, एक वर्षको पाठो। तिमीहरूले त्यो भेडा अथवा बाख्राबाट लिनु, त्यो तिमीहरूले त्यस महिनाको 14 दिनसम्म राख्नु र इसरायलको समुदायको सबै मानिसहरूले यो बेलुकी पख मारुन्। तब तिनीहरूले त्यसको रगत लिएर जुन जुन घरमा त्यो खाइन्छ त्यसको झोकाको चौकोसमा दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाउन्। तिनीहरूले त्यही रात त्यसको मासु आगोमा पोलेर खमिर नहालेको रोटीसित खाउन्, तितो सागसित तिनीहरूले त्यो खाउन्। त्यो काँचै नखाओ, पानीमा उमालेर पनि होइन, तर आगोमा पोलेर त्यसका शिर, खुट्टाहरू र भित्री भागहरू समेत खाओ। त्यसबाट केही पनि बिहानसम्म नउबार्नु, तर केही बिहानसम्म रह्यो भने त्यो आगोमा जलाइदिनु। पटुका कसेर, खुट्टामा जुत्ता लाएर, हातमा लौरो लिएर र हतार हतार गरी तिमीले त्यो खानु। यो परमप्रभुको निस्तार चाड हो। त्यस रात म मिश्र भएर जानेछु र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बिहाएकाहरूलाई मार्नेछु र मिश्रका सबै देवताहरूको विरुद्धमा म इन्साफ गर्नेछु। म परमप्रभु तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ। जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुने छैन। किन छुने छैन? रगतको कारण, रगतको कारण। परमेश्वर मसारहरूलाई पठाउनुभयो आफ्नो मानिसहरूलाई उहाँको मास्टर प्लान सुनाउन, न्याय र मुक्तिको योजना परमेश्वर बनाउनुभएपछि एकै रात एउटा मृत्यु तर दुईवटा परिणाम, न्याय र उद्धार। उहाँले चेतावनी दिनुभयो कि त्यो रात म मिश्र भएर जानेछु र मानिसहरूको पशुदेखि लिएर हरेक जेठो सन्तानलाई मार्नेछु। तर परमेश्वरले यहाँ बच्ने एउटा उपाय पनि दिनुभएको छ कि उहाँले इस्रायलीहरूलाई भन्नुभयो, यदि तिमीहरू मिश्रीहरूसँगै मर्न चाहँदैनौ भने एउटा थुमा अथवा एउटा बाख्रा वा खसीको एउटा भेडाको पाठोले हो, बाख्रा वा भेडाको पाठोले हो, एक वर्षे निष्कोट थुमा, चाहे त्यो भेडाको होस् वा बाख्राको, साँझ पख त्यसलाई मार्नु अनि त्यसको रगत लिएर आफ्नो घरको सबै चौकोसमा तिमीले त्यसलाई दल्नु, पोत्नु, त्यसपछि मात्र त्यसको मासु खानु अनि मैले जे भनेको छु त्यो ठ्याक्कै तिमीले गर्नु। डु एज वर आई से। अब विचार गर्नुहोस् त, अब विचार गर्नुहोस्, अब यदि तपाईँ ती इस्रायलीहरूमध्ये एक हुनुभएको भए, यदि तपाईँ त्यतिखेर त्यहाँ हुनुभएको भए, अनि मसाएर तपाईँलाई भनिरहेको छ कि पाठो मार्नु, मासु खानु, रगत चाहिँ घरमा पोत्नु, होइन भने आज जेठो छोराको मृत्यु हुनेवाला छ, परमेश्वरको मृत्युको दूत यो सहर भएर जानुहुनेछ, के तपाईँ मान्नुहुन्थ्यो? के तपाईँ मसाको कुरा सुन्नुहुन्थ्यो? कि तपाईँ साँच्चै एउटा पाठो लिएर मार्नुहुन्थ्यो अनि त्यसको रगत घरमा पोत्नुहुन्थ्यो? मानिसहरूले के भन्थ्यो होला तपाईँलाई? अरूले के भन्थ्यो होला? कि तपाईँ अझै मसाराहरूलाई विश्वास गर्नुहुन्थ्यो? यत्रो भइसकेपछि इस्रायलको इतिहास हेर्ने भने इस्रायलीहरूले आज्ञा पालन गर्नुभन्दा बढी आज्ञा उल्लङ्घन गरेका छन्। आज्ञा नमानी विद्रोह गर्नु त उनीहरूको बानी नै परिसकेको छ। आदमदेखि सुरु भएको त्यो क्रम उनीहरूका सन्तानसम्म क्रम चल्दै आयो। तर कहिलेकाहीँ यस्ता क्षणहरू पनि आए जब इस्रायलीहरूले परमेश्वरको आज्ञा मारे। जस्तै यहाँ उनीहरूले यसो भन्न सक्थे, ए मोसा अति भयो, अति भयो, यो बेकारको कुरा बन्द गर, कि तिमी साँच्चै हामीले यो विश्वास गरोस् भन्ने चाहन्छौ कि एउटा पाठोको रगतले हामीलाई बचाउँछ? यु वान्ट अस टु बिलिभ द्याट? क्रेजी आइडिया, यो त पागलपन हो, मसा पागलपन, कि एउटा पाठोको रगतले हामीलाई फारोको हातबाट र यो दासत्वबाट छुटकारा दिन सक्छ? कि हामी त्यति मूर्ख छौ र तिम्रो कुरा हामी पत्याउनलाई? यसो विचार गर्नुहोस्, यसो विचार गर्नु, मानवीय दृष्टिकोणले हेर्दाखेरि यो कुनै पनि यहाँनिर तर्क भेटिँदैन। यहाँनिर इट डजन्ट मेक एनी सेन्स। ब्रह्माण्डको सबैभन्दा ठुलो शक्तिले सारा देशको हरेक घरमा, मिश्र देशको हरेक घरमा न्याय ल्याउँदै हुनुहुन्छ अनि बस्ने उपाय चाहिँ एउटा कमजोर पाठकको रगत? तपाईँ याद गर्नुहोस् कि परमेश्वरले इतिहासभरि पटक पटक यसै गर्नुभएको छैन र एउटा थुमाद्वारा उहाँले उद्धार गर्नुभएको छैन र एउटा पाठोद्वारा उहाँले उद्धार गर्नुभएको छैन र नपत्याउँदो कमजोर कुराहरूबाट परमेश्वरले उद्धार ल्याउनु भएको छैन र परमेश्वरले आदम र हव्वाले पाप गरिसकेपछि आदम र हव्वालाई अदङ्ग भएसम्म निकाल्नुभन्दा पहिले उहाँले तिनीहरूको नग्नता ढाकिदिनुभयो। केले? उहाँले एउटा पशु मार्नुभयो। त्यो पशु हुनसक्छ एउटा थुमा दियो, थाहा छैन, बाइबल हामीलाई भनेको छैन, तर त्यो पशु जे भयो भने त्यसले थुमाको बलिदान तर एउटा पाठोको बलिदान तर सङ्केत गर्दथ्यो अन्तत ख्रिस्टतर्फ। त्यो डाँडामा, त्यो मरियाको डाँडामा इसाक कसरी जोगिए? इसाक किनकि परमेश्वर आफैले एउटा पाठो जुटाइदिनु भयो। अनि यहाँ पनि इस्रायलहरू कसरी बाँच्नेवाला छन्? पाठोद्वारा, पाठोको रगतद्वारा। प्रिय, यदि तपाईँ आज बाँच्न चाहनुहुन्छ भने तपाईँलाई पनि पाठो चाहिन्छ, थुमा चाहिन्छ, परमेश्वरले जुटाइदिनु भएको थुमा। हाम्रो क्षणहरू थुमा होइन, परमेश्वरले जुटाइदिनु भएको थुमा येशु ख्रिस्ट। तपाईँलाई थाहा छ इस्रायलहरूले मोसा र हारुनको कुरा पत्याए, हामीले पत्याउँदैन थियौँ होला त्यतिखेर त्यहाँ भएको भयो, तर इस्रायलले पत्याए र तिनीहरूले आज्ञा पालन गरे। ठ्याक्कै हारुन र मोसाले भने जस्तो उनीहरूले गरे। एकपल्ट पद 28 हेर्नुहोस् न, 12:28 पदलाई, लुक एट verse 28। अनि इस्रायलले परमप्रभुले मोसा र हारुनलाई आज्ञा गर्नुभए चाहिँ गरे। तिनीहरूले थुमालाई मारे, त्यसको रगतले ढोकाको चौकोसमा पोते। तिनीहरूले परमेश्वरको वचनलाई विश्वास गर्नै पर्थ्यो र त्यही विश्वास अनुसार उनीहरू चल्नु पर्थ्यो। फारो र मोसाको कुरा उनीहरूले सुन्नु पर्थ्यो, त सुन्नु मात्र पर्याप्त थिएन, काफी थिएन। दे ह्याड टु एक्ट अपन इट, होइन, दे ह्याड टु एक्ट अन इट। उनीहरूले काम पनि गर्नु पर्थ्यो। तिनीहरूको आज्ञाकारिताले नै तिनीहरूको विश्वासलाई प्रमाणित गर्थ्यो। म विश्वास गर्छु भन्नु काफी थिएन, तर रगत पोत्नु पनि पर्थ्यो, रगत पोत्नु पनि पर्थ्यो। याद राख्नु, विश्वास र आज्ञाकारिता सँगसँगै जान्छ। एउटा जरा हो भने अर्को फल हो, विश्वास जरा हो, आज्ञाकारिता फल हो। तपाईँको विश्वास, तपाईँले विश्वास गर्ने हुनाले नै तपाईँ आज्ञा पालन गर्नुहुन्छ। तपाईँ विश्वास गर्नुहुन्छ त्यसैले तपाईँ आज्ञा मान्नुहुन्छ। हुनसक्छ कसैको मनमा त्यतिखेर हिचकिचाहट थियो होला, आनाकानी भइरहेको थियो होला, कसैको मनमा शङ्का थियो होला, तर जे भए पनि अन्तमा तिनीहरूले त्यो काम गरे, थुमा मारे, रगत मासु खाए, रगत पोते। कोहीले त मोसाले भन्ने बित्तिकै तुरुन्तै रगत दली पनि हाले होला, कसैले भने अलिक समय लाग्यो होला, कसैले भने छिमेकीको बिच कुरा काट्ने र सोधपुछ गर्ने काम पनि भयो होला। तपाईँ याद गर्नुहोस् त्यो पिक्चर कल्पना गर्नुहोस्, सायद यस्तो भइरहेको थियो होला कि ओइ तिमीले गर्यौ त, तिमीले ढोकामा रगत दल्यौ त, अँ दल्यो नि, तिमीले नि, छैन किन, अब एकछिनमा किन किन ढिलो, पाठो अझै भेटाएकै छैन, खोजिरहेको छ, बाउ खोज्नु जानुभएको छ अथवा काका खोज्नु जानुभएको छ। त्यो छिमेकीहरूमा कुरा गर्नु मिल्नु पनि पर्ने थियो, हाम्रो ठुलो छ मिलाउन भने छिमेकीहरूमा कुराकानी पनि गर्नुपर्ने थियो। अनि यस मानिसहरूको बिचमा प्रश्न उठ्यो होला, अलि बेर अलमल र सङ्घर्ष भयो होला, तर मुख्य कुरा अन्त त तिनीहरूले आज्ञा माने, तिनीहरूले आज्ञा माने र उनीहरूले ढोकाको चौकोसमा रगत दले। अहिले हामीलाई फर्केर हेर्दाखेरि सजिलो छ विश्वास गर्नलाई, त्यतिखेर परमेश्वर मृत्युको दूत त्यो सर भएर जानेवाला हुनुहुन्छ, अनि मसाले भन्दैछ पाठो मार्ने, मासु खाने, रगत ढोकोस भने लाइक यु डजन्ट मेक सेन्स अ, होइन र, तर तिनीहरूले गरे, कुरा पत्याए, विश्वास गरे, आज्ञा पालन गरे। तर मुख्य प्रश्न भनेको डिड इट वर्क, यसले काम गर्यो त, डिड द ब्लड वर्क, कि परमेश्वरले साँच्चै मिश्रका जेठा छोराहरूलाई मार्नुभयो त त्यो रात, र इस्रायलहरू चाहिँ जिउँदै छोडिदिनु भयो, कि रगतले काम गर्यो त प्रियहरू। पद 29 लुक एट verse 29 अनवर्ड्स, मध्यरातमा सिंहासन बस्ने फारोको जेठा छोरादेखि लिएर झ्यालखानामा हुने कैदीको जेठा छोरोसम्म सबै गाईबस्तुहरूका पहिले बिहाएका समेत मिश्रका सबैलाई पहिले जन्मेकाहरू परमप्रभुले मार्नुभयो। फारो र उनका सबै अधिकारीहरू र सारा मिश्र राति नै उठे, मिश्रमा ठुलो रुहावासी भयो, किनकि त्यहाँ एउटा नमरे कुनै घर थिएन। परमप्रभुको मृत्युको दूध त्यो रात मिश्र देश भएर जानुभयो। जुन जुन घरको ढोकामा रगत थिएन त्यो हरेक घरले आफ्नो जेठो छोरो गुमायो, मानिसदेखि पशुसम्म। त्यो रगत नै थियो प्रिय जसले त्यो घरलाई छुट्याएको थियो, इस्रायललाई मिश्रीहरूबाट छुट्याउने त्यो रगत नै थियो। त्यो रगत जसले इस्रायललाई मिश्रीहरूबाट अलग गरायो, त्यो रगत नै थियो जसले घरलाई सुरक्षा दियो, र त्यो रगत नै जसले इस्रायललाई बचायो। त्यो दृश्य कस्तो थियो होला, यसो विचार गर्नुहोस् न, कल्पना गर्नुहोस् न, मध्यरातको समय छ, सारा मिश्र देश रुहावासी र विलापले भरिएको छ, गुन्जिएको छ, एउटा घरपछि अर्को घरको बत्ती बल्न थाल्छ, अनि एउटा घरमा खप्नै नसक्ने शोक छ, अनि अर्को घरमा भने ठुलो राहत र कृतज्ञता छ। एउटा बुवा बिउजन छ र आफ्नो छोरालाई मृत भेटाउँछ, र अर्को घरमा आमा बाबुले आफ्नो सन्तानलाई जीवित पाउँछ, हक गर्छ, हृदय भन्छ परमप्रभुले हाम्रो उद्धार गर्नुभयो, परमेश्वरले हाम्रो आफ्नो प्रतिज्ञा पुरा गर्नुभयो। एउटा घरमा रुहावासी चलिरहेको छ, अर्को घरमा कृतज्ञता, एउटा घर एउटा एउटा घरले परमेश्वरको न्याय अनुभव गरिरहेको छ, अर्को घरले परमेश्वरको मुक्ति परमेश्वरको अनुग्रह कृपा अनुभव गरिरहेको छ। कुनै घरले परमेश्वरको कृपाले गर्दा उत्सव मनाइरहेको छ त कुनै घरले परमेश्वरको न्यायले गर्दा चित्कार मचिएको छ। अनि त्यो चित्कारले मध्यरातमा फारोलाई बिउजाउँछ। उसले रातारात मोसा हारूनलाई बोलाएर भन्छ, यो ठाउँ छोडेर गइहाल, तिमीहरू तिमीहरूका मानिसहरू सबै यस ठाउँबाट गइहाल, जाओ तिमीहरूको आफ्ना परमप्रभु परमेश्वरको आराधना गर र उहाँको सेवा गर, जे जे चाहिन्छ सबै लिएर जाओ। अनि उसले अझै थप्छ अन्तिममा कि मलाई पनि आशिष दिएर जाओ। अनि फारोले अन्तत बुझ्छ कि परमप्रभु मात्र साँचो परमेश्वर हुनुहुन्छ, उहाँ नै सबै कुराको मालिक हुनुहुन्छ, अनि उहाँको योजना कसैले पनि रोक्न सक्दैन। फारोले गलत परमेश्वरसँग पङ्गा लिएर गल्ती गरेको थियो। परमेश्वरले मिश्रको न्याय गर्दै हुनुहुन्थ्यो र सँगसँगै आफ्नो मानिसहरूलाई छुटकारा दिँदै हुनुहुन्थ्यो। यो अन्तिम विपत्ति परमेश्वरको हातमा रहेको दुई धारे तरवार जस्तै थियो, सुन्नुभयो, दुई धारे तरवार जसले एकैसाथ न्याय गरिरहेको थियो र यसले एकैसाथ बचाइरहेको थियो। दुई धारे तरवार भन्ने बित्तिकै तपाईँलाई पनि काट्छ मलाई पनि काट्छ भन्नु खोजे होइन, त्यो भनेको यसले न्याय पनि गर्छ यसले बचाउँछ पनि। इट वाज डबल एज इट सोर्ड, इट वाज सेभिङ एन्ड इट वाज जजिङ एट द सेम टाइम। मिश्रमा 430 वर्ष बिताइसकेपछि इस्रायलीहरू अन्तत उनीहरूले आफ्नो पाइला मिश्रबाट बाहिर निकाल्छ, टेक्छ आफ्ना पुर्खाहरू अब्राहम इसाक र याकुबलाई प्रति गरेको देशतर्फ उनीहरूले आफ्नो पाइलाबाट आउँछ, अनि परमप्रभु आफै तिनीहरूसँगै जानुहुन्छ। तपाईँलाई थाहा छ मिश्रबाट कतिजना निस्किगए? लगभग 600,000 पुरुषहरू थिए, 600,000 पुरुषहरू, स्त्रीहरू केटाकेटी बाहेक, अनि साथमा ठुला ठुला भेडा बाख्रा गाईबस्तुको बथानहरू पनि थिए। अब उनीहरूको पहिचान परिवर्तन भएको छ, उनीहरूको परिचय बदलिएको छ, अब उनीहरू फारोको दास रहेनन् तर जीवित परमेश्वरका सेवक बनेका छन्। उनीहरूले एउटा नयाँ जीवनको सुरुवात गर्दैछन्। यसलाई हामीलाई वचनको अन्तिम बुदातर्फ ल्याउँदछ, परमेश्वर आफ्नो मानिसहरूलाई नयाँ जीवनको लागि नयाँ जीवनतर्फ छुटकारा दिनुहुन्छ। द लास्ट पोइन्ट, गॉड डेलिभर्स हिज पीपल फ्रम स्लेभरी थ्रु ब्लड इन्टु न्यू लाइफ। प्रस्थानको पुस्तकमा एउटा वाक्यङ सब पटक पटक दोहोरिरहेको छ, तपाईँले याद गर्नुभयो होला, मेरो मानिसलाई अथवा मेरो प्रजालाई जान दिँदै, मेरो मानिसहरूलाई जान दिँदै ताकि तिनीहरूले मेरो सेवा गरून् र मेरो आराधना गरून्। याद राख्नुहोस्, यो उद्धार यो छुटकारा बिना उद्देश्यको थिएन। परमेश्वरले उनीहरूलाई मिश्रबाट निकालेर मरुभूमिमा अलपत्र पार्न खोज्नुभएको थिएन। परमेश्वर उनीहरूलाई मिश्रबाट मात्र होइन तर एउटा नयाँ देशमा लानुहुँदै थियो, फारोको मुठीबाट मात्र होइन तर परमेश्वरको नजिक ल्याउँदै हुनुहुन्थ्यो, पुरानो दासत्व र पीडाबाट मात्र होइन तर एउटा नयाँ जीवनतर्फ लानुहुँदै थियो। सो उद्धार जहिले पनि केही कुराबाट हुन्छ तर केही कुरा तर्फ भन्छ, डेलिभरेन्स इज अलवेज फ्रम समथिङ टु समथिङ। परमेश्वरले दासत्वबाट नयाँ जीवन स्वतन्त्रता टु फ्रिडम टु न्यू लाइफ इन क्राइस्ट त्यतातिर्फ उहाँले लाँदै हुनुहुन्थ्यो। परमेश्वरको मानिसहरूले यो नयाँ जीवन परमेश्वर मानिसहरूको यो नयाँ जीवन दुईवटा मुख्य कुराहरू ले चिनिएको थियो, अथवा परमेश्वर मानिसहरूको यो नयाँ जीवनमा दुईवटा मुख्य कुराहरू देखिन्छ, दुईवटा मुख्य कुराहरू। सो टु थिङ्स मार्क द न्यू लाइफ अफ द पिपल अफ गड, पहिलो भनेको उत्सव, द फर्स्ट इज सेलिब्रेसन, दोस्रो भनेको सेपरेसन, सेकेन्ड इज सेपरेसन, दोस्रो अलगपन, अलगपन। सो टु थिङ्स मार्क द पिपल अफ गड, देयर न्यू लाइफ, द फर्स्ट इज सेलिब्रेसन एन्ड सेकेन्ड इज सेपरेसन। अर्थात् अर्को सम्म भन्दाखेरि पहिलो भनेको मुक्ति, दोस्रो भनेको पवित्रता, फर्स्ट सेल्भेसन एन्ड सेङ्क्टिफिकेसन, त्यसरी भन्दा पनि भयो। सो पहिलो हामी उत्सवको बारेमा कुरा गरौँ, यो नयाँ जीवन उत्सवद्वारा चिनिनु पर्थ्यो। अध्याय 12 21 29 हेर्नुहोस् न, चैप्टर 12 वर्स 21-29। तब मोसाले इस्रायलका सबै धर्मगुरुहरूलाई बोलाउन पठाएर तिनीहरूलाई भने, गएर आफ्नो परिवार अनुसार एउटा एउटा थुमा निकालेर रिस्तार चाडको बलिको निम्ति मार, सबको जुप्पा भाँडाको रगतमा चोपेर ढोकाको चौकुसको माथिल्लो भाग र दुवैतिरका खम्बामा छ्याप्नु, तिमीहरूमध्ये कोही पनि बिहानसम्म घरको ढोका बाहिर ननिस्कनु। जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुन्छ तब उहाँले चौकोसको माथिल्लो भाग र दुवैका खम्बामा रगत देख्नुहुन्छ र त्यसलाई त्यो ढोकालाई छोडेर निस्तार गरियो. निस्तार भनेको छोड्नु, छोडेर विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न पस्न दिनुहुन्न. 24 पद, तिमीहरूले यी कुरा सदाको निम्ति एक रहिरहने विधि स्वरूप आफू र आफ्ना भावी सन्तानका लागि मान्नु. जब तिमीहरूका छोराछोरीले यस चाडको अर्थ के हो भनी सोध्छन् तब तिमीहरूले भन्नु, यो परमप्रभुको निस्तार चाडको बलिदान हो. उहाँ मिश्रमा इस्रायलहरूका घरहरूबाट भएर जानुभयो र उहाँले मिश्रलाई प्रहार गर्नुहुँदा तिमीहरूका घर चाहिँ उहाँले छोडिदिनु भएको थियो. तब मानिसहरूले शिर निहुराएर आराधना गरे अनि इस्रायलहरूले परमप्रभुले मोसा र हारूनलाई आज्ञा गर्नुभयो चाहिँ गरे. मध्यरातमा सिंहासनमा बस्ने फारोको जेठा छोरादेखि लिएर झ्यालखाना मुने कैदीको जेठो छोरोसम्म सबै गाईबस्तुहरूका पहिले ब्याएका समेत मिश्रमा सबैलाई पहिलो जन्मेकाहरू परमेश्वरले परमप्रभुले मार्नुभयो. फारो उनका सबै अधिकारीहरू र सारा मिश्रीहरू राति नै उठे. मिश्रमा ठुलो रुवावासी भयो किनकि त्यहाँ एउटा नभए कुनै घर थिएन. तपाईँ यहाँ याद गर्नुभयो चौबिस पददेखि तिमीहरूले यी कुरा सदाको निम्ति, त्यतिखेर मात्र होइन, फर्स्ट 24, तिमीले यी कुरा सदाको निम्ति, 12-24 पदलाई याद गर्नुहोस्, सदाको निम्ति एक रहिरहने, याद गर्नुहोस्, एक रहिरहने विधि स्वरूप आफू र आफ्ना भावी सन्तानको लागि मान्नु. मान्नु भनेको सेलिब्रेट हो, यो उत्सव हो. मान्नु, जब तिमीहरू परमप्रभुले प्रत्यय गरेर दिनुभएको देशमा पस्नेछु तब तिमीहरूले यो चाड मान्नु, याद गर्नुहुँदैछ, यो मिश्रबाट सुरु भयो यो निस्तारको चाड, यो नयाँ देशसम्म जुन देशमा परमेश्वर लानु थियो त्यहाँसम्म यो कायम राख्नु पर्यो सदा सर्वदा. तिमीहरूले यो मान्नु, जब 26 पदले भन्छ, जब तिमीहरूका छोराछोरीले यस चाडको अर्थ के हो भने सोध्दा, किन हामी यो चाड मानिरहेको छौँ, किन हामी पाठा मारिरहेको छौँ र खाइरहेको छौँ वर्षमा एकचोटि किन, तब तिमीले भन्नु 27 पद, यो परमप्रभुको निस्तार चाडको बलिदान हो. निस्तार चाड याद गर्नुहोस्, पासओभर निस्तार चाड, पासओभर फिस्ट निस्तार चाडको बलिदान हो. उहाँ मिश्रमा इस्रायलका घरहरूबाट भएर जानुभयो र उहाँले मिश्रीहरूलाई प्रहार गर्नुहुँदा हामीहरूका घर चाहिँ उहाँले छोडिदिनुभयो. तब मानिसहरू निहुरेर शिर निहुराएर आराधना गरे, देख्नुभयो. सो सेलिब्रेसन, यो चाड किन मानिन्थ्यो, किनभने त्यस रात जब परमेश्वरले मिश्रका जेठा छोराहरूलाई मार्नुभयो, दण्ड दिनुभयो, उहाँले थुमाको रगतद्वारा आफ्नो मानिसहरूलाई मुक्ति दिनुभयो. यो मुक्तिको सेलिब्रेसन हो, यो मुक्तिको, आफ्नो उद्धारको यो उत्सव हो. यो त्यही मुक्तिको सम्झना मा मनाइने उत्सव थियो. अनि यी इस्रायलहरूको अब नयाँ जीवन यो मुक्तिको उत्सवद्वारा चिनिनु पर्थ्यो. मुक्तिको उत्सवद्वारा परमेश्वरसँग अब धर्मी ठहरलाई परमेश्वरसँग मिलाप आउनु थियो. उनीहरूले केही गरिराख्न आवश्यक थिएन किनकि परमेश्वरले उद्धारको काम गर्नुभएको थियो. अब त्यो उनीहरूले बारम्बार याद गर्नु थियो. अनि इस्रायलले यो विधि सधैँको लागि पालन गर्नुपर्थ्यो. आउने पुस्तालाई पनि परमेश्वर विगतमा गर्नुभएको त्यो महान उद्धारको कामको बारेमा बताउनु पर्थ्यो. छोराछोरीले पनि जान्नै पर्थ्यो, भावी पुस्तालाई पनि थाहा हुनै पर्थ्यो कि उनीहरू कहाँ थिए, परमेश्वरले कसरी त्यहाँबाट उद्धार गरेर ल्याउनु भयो, उनीहरूको विगतको जीवन र वर्तमानको जीवनलाई तुलना गर्ने यो अवसर थियो. उनीहरूले यो महान उद्धारको कामलाई कहिले बिर्सिनु हुँदैन थियो. र पद 43 अनुसार यो विदेशीहरूलाई यो उत्सवमा भाग लिन अनुमति थिएन. परमप्रभुले मोसारहरूलाई भन्नुभयो, निस्तार चाडका विधिहरू यिनै हुन्, कोही विदेशीले त्यसबाट नखाओस्, यदि कोही सहभागी हुन चाहन्थ्यो भने उसले पहिले खतना गरेर परमेश्वरको करारभित्र आउनु पर्थ्यो, परमेश्वरको मानिसहरूमध्ये पहिले बन्नु पर्थ्यो, अनि मात्र उसले यो उत्सवमा, यो उद्धारको, मुक्तिको यो सेलिब्रेसन उत्सवमा भाग लिन पाउँथ्यो. सुन्नुहोस् त, यो ठ्याक्कै हाम्रो चर्चमा मनाइने प्रभु जस्तै छैन र, प्रभु सबैको लागि होइन तर ख्रिस्टमा विश्वास गर्ने करारिए मानिसहरूको लागि मात्र हो. ठ्याक्कै त्यस्तै छ. अनि दोस्रो कुरा, यो नयाँ जीवनलाई पवित्रताले चिनाएको थियो. सो उद्धार पाए उनीहरूले, हरेक वर्ष उनीहरूले परमेश्वरको त्यो उद्धार कामलाई याद गर्नु पर्थ्यो, सेलिब्रेट गर्नु पर्थ्यो, साथै उनीहरू अलग हुनु पर्थ्यो, उनीहरूको छिमेकीहरूभन्दा फरक हुनु पर्थ्यो, अरू अरू जातिहरूभन्दा उनीहरू अलग हुनुपर्थ्यो। इस्रायलहरू अब एउटा नयाँ देशतर्फ जाँदै थिए, कनान देशतर्फ। अनि कनान देशको बारेमा तपाईँलाई थाहा हुनुपर्छ कि कनान देशमा पहिले नै त्यहाँ कोही मानिसहरू बसिरहेका थिए, हित्ती परेजी भन्ने मानिसहरू त्यहाँ पहिले नै बसिरहेका थिए, कनानीहरू बसिरहेका थिए। अनि उनीहरू ती मानिसहरूको बिचमा गएर बास गर्नुपर्थ्यो, कतिलाई उनीहरू धपाए, कतिहरू त्यहाँ बसेका छन्, तर उनीहरू ती जातिहरू जस्तै भएर भने जिउनु हुँदैन थियो। उनीहरूको बिचमा बस्ने, उनीहरूको माझमा उनीहरूले पनि जिउनु पर्थ्यो, बस्नु पर्थ्यो, तर उनीहरूभन्दा फरक भएर उनीहरू जिउनु पर्थ्यो। उनीहरूको नयाँ जीवन, उनीहरूको नयाँ जीवन भिन्न देखिनु पर्थ्यो। अनि यही कुरा बुझाउन अखिमेरी रोटीको चाड मनाइन्थ्यो। दुईवटा चाड छ, एउटा निस्तारको चाड जसले मुक्तिको उद्धारको उत्सवलाई जनाउँछ भने, अखिमेरी रोटीको चाडले उनीहरूको भिन्नतालाई जनाउँदछ। सो फिस्ट अफ अनलिभन्ड ब्रेड, तेह्र अध्यायलाई हेर्नुहोस् त, तेह्र अध्यायलाई, च्याप्टर 13 वर्स 6-8। सात दिनसम्म तिमीले अखिमेरी रोटी खानु र सात दिनमा चाहिँ तिमीहरूको निम्ति एउटा चाड, सरी, सातौँ दिनमा चाहिँ परमप्रभुको निम्ति एउटा चाड मनाउनु। ती सात दिनसम्म अखिमेरी रोटी खानु, तिमीहरूका सात सिमानाभित्र खमिर भएका चिज र खमिर देखिनु हुँदैन। त्यस दिन तिमीहरूले आफ्नो छोरालाई यसो भन्नु, जब म मिस्रबाट निस्केर आएँ तब परमप्रभुले मेरो निम्ति जे गर्नुभयो त्यो यो त्यसैको निम्ति गरिएको हो। देख्नु त यस तपाईँले यहाँनिर अखिमेरी रोटीको चाड, यो चाड वर्षै पछि मनाइनु पर्थ्यो, निस्तारको चाड जस्तै। वास्तवमा निस्तार चाड सकिए लगातै यो चाड सुरु हुन्थ्यो, अनि लगभग सात दिनसम्म यो चाड कायम रहन्थ्यो। यो चाडलाई कहिले पनि रोक्न मिल्दैन थियो, रद्द गर्न मिल्दैन थियो, रिस्क्याजुल गर्न मिल्दैन थियो, फेरि सार्न मिल्दैन थियो। तर किन अखिमेरी रोटी नै? मिश्र छोड्न अघि इस्रायलले हतार हतार खाना तयार पारेको, तपाईँ याद छ, हतार हतार खानु परेको थियो उनीहरूले। तिनीहरूले खमिर अथवा सडाई गलाई त्यो अमिल्याएको त्यो पिठो नहालेको रोटी उनीहरूले त्यहाँनिर तयार गरेका थिए। अनि खमिर हाल्दा रोटी फुलिन समय लाग्छ, तपाईँलाई थाहा छ, खमिरले रोटीलाई फुलाउने काम गर्छ, सोडा सोडा जस्तै, होइन? अनि तर उनीहरूसँग समय थिएन रोटीलाई फुलाउनलाई, समय थिएन। किन? किनकि उनीहरू चाँडै मिश्रबाट निस्किनु पर्थ्यो, उनले तुरुन्तै त्यो खानु पर्थ्यो, तयार गर्नु पर्थ्यो, खानु पर्थ्यो, निस्किनु पर्थ्यो। त्यसैले त्यो रोटीले उनीहरूलाई मिश्रबाट भएको त्यो त्यो हतारको त्यो प्रस्थानको विषयमा याद दिलाउँथ्यो, त्यहाँबाट बाटो लागेको विषयमा याद दिलाउँथ्यो। तर यसको अर्थ अझ गहिरो छ, त्यति मात्र होइन, यसको अर्थ गहिरो छ। घरबाट उनीहरूले खमिर हटाउनु पर्थ्यो, तपाईँ देख्नुभयो, घरमा खमिर राख्न मिल्दैन थियो। अनि यसले यही जनाउँदछ कि पुरानो पाप र दासको जीवन उनीहरूले छोड्नु पर्थ्यो, पछाडि छोड्नु पर्थ्यो। यो त्यसको पिक्चर थियो, र एउटा नयाँ पवित्र जीवनमा उनीहरू प्रवेश गर्नुपर्थ्यो। उनीहरू संसारको बिचमा बस्थे तर संसार जस्तो होइन, परमेश्वरको मानिसहरू जस्तो भए जिउनु पर्थ्यो। यो मिश्र छोडिसकेको जीवनलाई यो खमिर निकाल्ने कुराले जनाउँदैथ्यो। त्यही भएर अखिमेरी रोटी, खमिर निकालेर, खमिरै नहालेको रोटी, नफुलाइकन, सोडा नहालिकन खाएको रोटी खाँदाखेरि उनीहरू थाहा हुन्थ्यो कि हामी अलग भएका छौँ, हामीले त्यो जीवन छोडिसकेका छौँ, हामी छुट्याइएका छौँ। परमेश्वरले उनीहरूलाई पवित्र र अलग गरिएका, छुट्याएका मानिसहरू हुन बोलाउनु भएको थियो, किनभने उनीहरूको अन्तिम घर यो संसार थिएन, त्यो त अझै आउन बाँकी नै थियो। त्यसैले परमेश्वरले हरेक जेठा मानिसलाई, सन्तानलाई, मानिस र पशु दुवै परमेश्वरको निम्ति अर्पण गर्न आज्ञा दिनुभयो। तेह्र अध्यायमा देख्नुहुन्छ जेठा छोराहरूको अर्पण, साथै जेठो पहिलो बिहाएकाहरूको अर्पण। यसको अर्थ उनीहरूलाई बलिदान चढाउनुपर्छ भन्नु खोजेको होइन, तर यसले एउटै कुरा सम्झना दिलाउँथ्यो कि कसरी परमेश्वरको शक्तिशाली हातले मिश्रका जेठाहरूलाई मारेर इस्रायललाई उद्धार गर्नुभयो। अनि परमेश्वरले उनीहरूलाई एउटा सत्य कुरा, गहिरो कुरा सिकाउँदै हुनुहुन्थ्यो कि एक दिन परमेश्वर आफैले आफ्नो जेठो छोरा इस्रायल र सारा मानिस जातिको उद्धारको निम्ति र ठुलो मोल तिर्नुहुनेछ। त्यसो भए सबै कुराको अर्थ के हो त? परमेश्वर आफ्नो मानिसहरूलाई दासत्वबाट, रगतद्वारा र एउटा नयाँ जीवनमा उहाँले नयाँ जीवनतर्फ उद्धार गर्नुभयो, छुटकार दिनुभयो। तर यसको हामीसँग के सम्बन्ध छ? हामी मिश्रमा छैनौँ, हामी फारोको दासत्वमा छैनौँ, परमेश्वर हामीलाई भेडा मार्नु भन्नुभएको छैन, रगत पोत्नु भन्नुभएको छैन। यो निस्तार चाड हामी मनाउँदैनौँ पनि, अखिमेरी चोटी रोटीको चाड पनि हामी मनाउँदैनौँ। त्यसो भए यो यसको हामीसँग के सम्बन्ध छ? प्रिय, सबै सम्बन्ध छ, सबै सम्बन्ध छ। यो केवल इतिहास मात्र होइन, यो तपाईँले मेरो कथा हो, यो तपाईँ र मेरो कथा हो। यो घटना, यो दासत्व, यो छुटकारा, यो न्याय, रगत, मृत्यु सबैसँग हाम्रो जीवन जोडिएको छ। पहिले दासत्वको कुरा गरौँ, दासत्वको कुरा गरौँ। हामी पनि ईश्वरहरू जस्तै दासत्वमा थियौँ। कुनै सांसारिक राजाको दासत्वमा होइन, कुनै प्रशासकको दासत्वमा होइन, तर हामी आफ्नै पाप र शैतानको शासनको दासत्वमा थियौँ। हामी परमेश्वरद्वारा परमेश्वरको लागि बनिएका थियौँ ताकि हामी उहाँलाई चिन्न सकौँ, उहाँको आराधना गर्न सकौँ, उहाँलाई प्रेम गर्न सकौँ। तर हामी त आफ्नै लागि जिउने हामीले निर्णय गऱ्यौँ। हामी शरीरको इच्छा अनुसार, शैतानको शक्ति अनुसार र यो संसारको रीति अनुसार चल्यौँ। परमेश्वर धर्मी हुनुहुन्छ, परमेश्वर न्यायी हुनुहुन्छ, अनि उहाँले हामीलाई त्यस्तै अवस्थामा छोडिदिनु भएको भए पनि, पापी अवस्थामा छोडिदिनु भएको भए पनि उहाँ न्याय नै ठहरिनुहुन्थ्यो। किनभने हामी कुनै निर्दोष पीडित होइनौँ, हामी त परमेश्वर सामु दोषी थियौँ र न्यायको योग्यका थियौँ। तर परमेश्वर आफ्नो महान कृपामा हामीलाई छुटकारा दिनुभयो। कसरी? रगतद्वारा। फेरि अर्को पाठोको रगतद्वारा होइन, तर आफ्नै पुत्रको रगतद्वारा, येशु ख्रिस्ट थुमा, परमेश्वरको थुमा, उहाँको रगतद्वारा। जसरी ढोकोसमा, ढोकोसको त्यो चौक, ढोकाको चौकोमा दलिएको रगतले इस्रायलले बचायो, त्यसरी नै ख्रिस्टको रगतले अब हामीलाई पापको दासत्वमा भएको मानिसहरूलाई बचाउँदछ। त्यो ढोकाको, काठको ढोकामा लगाइएको, पोतिएको रगतले पछि गएर काठकै क्रुसमा बग्ने रगततर्फ सङ्केत गरिरहेको थियो। येशु ख्रिस्ट परमेश्वरको साँचो निस्तारको थुमा हुनुहुन्छ। जब बप्तिस्मा दिने युहन्नाले येशु आफूतिर आइरहेका देखे र भने, युहन्ना 1:29, हेर संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा। बप्तिस्मा दिने युहन्नाको माइन्डमा कुन घटना थियो? कुन घटना थियो? निस्तारको घटना, यो घटना जुन आज हामी हेरिरहेका छौँ। प्रियहरू, परमेश्वरले हामीलाई न्यायबाट बचाउन आफ्नै पुत्र दिनुभयो। परमेश्वरको पवित्र क्रोध ख्रिस्टको मृत्युद्वारा पूर्ण रूपमा क्रुसमा साम्य भएको छ, साम्य भएको छ। त्यसैले अब जब परमेश्वरले हामीलाई ख्रिस्टको रगतलाई ढाकिएको देख्नुहुन्छ, उहाँले हामीलाई छोडिदिनुहुन्छ, पास ओभर, निस्तार गर्नुहुन्छ र न्यायबाट बचाउनुहुन्छ। आज तपाईँ जीवित हुनुहुन्छ भने तपाईँ आफ्नै प्रयासले होइन, यो त परमेश्वरको अनुग्रह गर्दा हो, आफ्नो प्रयासले होइन। यो तपाईँ आज क्रिस्चियन हुनुहुन्छ भने, यो तपाईँ आज बाँचेको हुनुहुन्छ भने, तपाईँ अरूभन्दा असल भएर होइन, यो तपाईँ स्वर्ग जाँदै हुनुहुन्छ भने त्यो तपाईँको असल कर्म वा कामले गर्दाखेरि होइन, यो त पूर्ण रूपमा ख्रिस्टको कामले, ख्रिस्टको कारणले हो, जो तपाईँको सट्टामा क्रुसमा मर्नुभयो। तर उहाँ मरेको हुनु भएन, तेस्रो दिनमा उहाँ जी उठ्नुभयो र हाम्रो लागि एउटा नयाँ जीवनको ढोका खोलिदिनु भयो। अनि परमेश्वरले हामीलाई छुटकारा दिनुभएको छ, आफैबाट, आफैद्वारा र आफ्नै निम्ति परमेश्वरले हाम्रो उद्धार गर्नुभएको छ। गॉड हैज सेव्ड अस फ्रम हिमसेल्फ, बाई हिमसेल्फ, टु हिमसेल्फ। एउटा स्वतन्त्रताको नयाँ जीवनमा उहाँले हामी छुटकारा दिनुभएको छ। परमेश्वरले हाम्रो नयाँ जीवनको लागि उद्धार गर्नुभएको छ। अब हामी पापको दास रहेनौँ, अब हामी आफ्नै लागि होइन तर परमेश्वरको लागि जिउने गरी स्वतन्त्र भएका छौँ। हामी फारोको लागि जिउँदैनौँ, हामी आफ्नो लागि जिउँदैनौँ, हामी कसैको लागि जिउँदैनौँ, तर हाम्रो, हामीलाई उद्धार गर्नु हुने परमेश्वरको लागि हामी अब जिउँछौँ। अनि हाम्रो जीवन पनि यो दुईवटा कुराले चिनिन्छ, उत्सव र अलगपनाले, उत्सव र अलगपनाले। तर हाम्रो उत्सव निस्तार चाडको उत्सव होइन यो, किनभने त्यो ख्रिस्टमा पुरा भइसकेको छ। अब हामी निस्तार चाड मनाउँदैनौँ। निस्तार चाडको भोज खाने क्रममा येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलालाई दिएर भन्नुभयो, म त्यो 26 भर्खरै पास्टर अनुले पढ्नुभयो, लेऊ खाओ, यो मेरो शरीर हो। तब कचौरा पनि लिएर उहाँले धन्यवाद दिनुभयो, उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो कि तिमीहरू सबैले यसबाट पियो, किनभने यो नयाँ रगतको, सरी नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रयासको लागि बगाइन्छ। येशु ख्रिस्टले यही देखाउँदै हुनुहुन्थ्यो कि मिश्रको त्यो पहिलो निस्तार चाड त एउटा छाया मात्र थियो, वाज जस्ट द स्याडो, त्यो त एउटा सङ्केत मात्र थियो, अझ ठुलो कुरा आउने बाँकी थियो। अनि त्यो कुरा अहिले उहाँकै शरीरमा पुरा भएको छ। शरीरमा ख्रिस्ट नै साँचो निस्तारको थुमा हुनुहुन्छ र उहाँ हामीलाई पापबाट अझ अझ ठुलो, अझ महान छुटकारा दिन संसारमा आउनुभएको छ। त्यसैले अब हामी मिश्रको दासत्वबाटको छुटकाराको उत्सव मनाउँदैनौँ, तर पापको दासत्वबाट पाएको महान छुटकाराको, महान उद्धारको उत्सव मनाउँछौँ। अनि हामी उहाँको सम्झनामा रोटी भाँच्दै, कचौराबाट पिउँदै आज जुन प्रभुभोजमा हामी गर्दैछौँ, यो कुरालाई याद गर्छौँ। अनि यही नै प्रभुभोज हो। प्रभुभोजले निस्तार चाडलाई प्रतिस्थापन गरेको छ। दुःख कुरा आज आफूलाई क्रिस्चियन ठान्ने कतिपयले यो कुरा बुझेका छैनन्। तपाईँले सुन्नुभएको छ होला, माता परमेश्वर मान्ने सियोनको बारेमा सुन्नुभएको छ होला। उनीहरू अझै पनि निस्तार चाड, अखमिरी रोटीको चाड र छाप्रोबासको चाड मनाउनै पर्छ भनेर ढिपी गर्छन्। जसले मनाउँदैन उनीहरूले उद्धारै पाएका छैन भनेर उनले सोच्छन्। तर वास्तविकता अर्कै छ। ख्रिस्टलाई बिर्सिएर चाडपर्व र विधि विधानहरूमा झुन्डिनेहरू नै खतरामा छन्। उनीहरू पुरानो कराको त्यो छायामा अल्झिरहेको छन्, तर ख्रिस्टमा भएको त्यो पूर्णतालाई उनीहरूले देखिरहेका छैनन्। याद राख्नुहोस्, वास्तविकता छायामा हुँदैन, वास्तविकता त ख्रिस्टमा हुन्छ। भित्र निस्तार चाड मनाउँदैमा हाम्रो उद्धार हुँदैन। हाम्रो साँचो निस्तारको थुमा यीशु ख्रिस्टले मात्र हामीलाई उद्धार गर्नुहुन्छ। अनि जो ख्रिस्टद्वारा उद्धार गरिएका छन्, बचाएका छन्, उनीहरूले प्रभुभोजमा ख्रिस्टलाई मनाउँछन्। वी सेलिब्रेट क्राइस्ट इन द लॉर्ड्स सपर। सर, हामी गाएर उहाँको उत्सव मनाउँछौँ, हामी प्रार्थना गरेर ख्रिस्ट मनाउँछौँ, हामी वचन प्रचार गरेर पनि हामी उत्सव मनाउँछौँ, हामी ख्रिस्टको घोषणा गर्दै उहाँको वचन पढ्दै हामी उत्सव मनाउँछौँ, जसरी आज हामीले गरिरहेका छौँ। अनि हामीले सबै कुरा मुक्ति पाउनु पनि गरिरहेको छैनौँ। हामी त मुक्ति पाएकोले, हामीले उद्धार पाएकोले कुरा गरिरहेका छौँ। मुक्ति पाएपछि मात्र साँचो उत्सव सुरु हुन्छ। बुझ्नुभयो? उत्सव मुक्तिपछि सुरु हुन्छ। सो नयाँ जीवनको हाम्रो पहिलो चिन्ह भनेको उत्सव हो। हामी पनि हाम्रो मुक्तिको उत्सव मनाउँछौँ, त्यसकारण हामी यहाँ भेला हुन्छौँ। पुण्य कमाउनलाई होइन, धर्मकर्म गर्नलाई होइन, स्वर्ग गइन्छ कि भनेर होइन, तर ख्रिस्ट हाम्रो निम्ति मरिसक्नु भएको कारण, ख्रिस्ट परमेश्वरको थुमा क्रुसमा बलि भइसक्नु भएको कारण आज हामी भेला हुन्छौँ टु सेलिब्रेट दिस सल्वेसन। नयाँ जीवनको अर्को चिन्ह भनेको अलगपना हो, भिन्नता हो। हामी यहाँ केवल शनिबार डेढ घन्टा उत्सव मनाउनलाई मात्र आउँदैनौँ, तर हामी फेरि यो हप्ताभरि भिन्न अलग पवित्र जीवन जिउनको निम्ति हामी छरपष्ट हुन्छौँ। हामी यस ठाउँबाट बाटो लाग्छौँ। इस्रायलीहरूले खानुपर्ने त्यो अखमिर रोटीलाई याद गर्नुहोस् त। किन अखमिर रोटी नै, किन खमिर नहालेको रोटी नै चाहियो त? यसको एउटा व्यावहारिक कारण होला, तर निस्तार चाडको केन्द्रमा यो रोटी हुनुको कारण अझ गहिरो थियो। अघि मैले भनिसकेको छु, पावलले हामीलाई यसको अर्थ वास्तवमा बुझाइदिएका छन्। एकपल्ट कृपया मसँगै पहिलो कोरिन्थी 5 अध्यायलाई पढाउनुहोस्। प्लिज टर्न विथ मी टु फर्स्ट कोरिन्थियन च्याप्टर 5। पहिलो कोरिन्थी 5 अध्यायको 7-8 पद हेर्नुहोस् त। पृष्ठ सङ्ख्या तपाईँले 1565 पाउन सक्नुहुन्छ ठुलो बाइबलको। छपदेखि पढ्छु। तिमीहरूको घमण्ड ठिक होइन, अलिकता खमिरले जम्मै ढिकालाई खमिरा बनाइहाल्छ भन्ने के तिमीलाई थाहा छैन? नयाँ ढिका बन्नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्तवमा अखिमरी नै हो। हाम्रो निस्तारको थुमा ख्रिस्टको बलिदान भइसकेको छ, यसकारण हामी पुरानो खमिरले अर्थात् कुकर्म र दुष्टताको खमिरले होइन, तर निष्कपटता र सत्यताको अखमिरी रोटीको रोटीले चाड मनाउँछौँ। हामीले बुझ्नुपर्ने कुरा भनेको यो खमिर भनेको के हो। सो पहिलेको त्यो मुछिएको पिठोबाट अलिकति भाग बचाएर राखिन्छ र त्यसलाई अमिलो हुन दिइन्छ, तपाईँलाई थाहा छ। अनि त्यही अमिलो भागलाई नयाँ पिठोमा मिसाइन्छ, अनि जसले रोटीलाई फुलाउँछ। तर एउटै खमिरलाई बारम्बार प्रयोग गरिराख्दाखेरि त्यो दूषित हुनसक्छ, त्यो खराब हुनसक्छ, र त्यसले अन्ततः नयाँ मुछिएको सारा पिठोलाई नै बिगारिदिन सक्छ। त्यसले पुरानो खमिर फालेर नयाँ पिठोबाट सुरुवात गर्नु एकदमै जरुरी थियो। त्यही भएर पावलले भन्छ, त्यो पुरानो खमिरलाई निकाल, नयाँ खमिर चलाओ। के पावलले हामीले यहाँ स्वास्थ्य सम्बन्धी यहाँ केही शिक्षा दिइरहेका छन्? होइन होइन, पक्कै होइन। उनले त यसलाई एउटा उदाहरणको रूपमा प्रयोग गरिरहेका छन्, आत्मिक सत्यता बताउन खोजिरहेछ। उनले यसै भन्न खोजिरहेछ कि हाम्रो निस्तारको छुमा ख्रिस्टको बलिदान भइसकेको छ, त्यसैले अब चर्चले आफ्नो पुरानो जीवनको खमिरलाई हटाउनुपर्छ। त्यो पापमय जीवन, विद्रोहको जीवन अब त्याग्नुपर्छ, ख्रिस्टमा एउटा नयाँ अखिमिर जीवन बिताउनुपर्छ। हाम्रो जीवन अब पवित्रताद्वारा, धार्मिकताद्वारा, भक्तिद्वारा चिनिनुपर्छ। अब हामी मिश्रमा छैनौँ, पापको दासतामा छैनौँ भन्ने कुरा अब हाम्रो जीवनमा देखिनुपर्छ। हाम्रो यो नयाँ जीवन पवित्रताले चिनिनुपर्छ, किनभने अब हामी मिश्रीहरूसँग मिश्र देशमा छैनौँ, हामी पहिलेका जस्ता मानिस रहेनौँ। हुन त हामी जस्तो हुनुपर्ने हो त्यस्तो पूर्ण रूपमा भइसकेका छैनौँ, तर हामी नयाँ इसरायल हौँ, अब हामी ख्रिस्का हौँ। त्यसैले हामी संसारभन्दा छुट्टै र पवित्र जाति हुन हामी बोलाइएका छौँ। हामी संसारले जस्तो सोच्न सक्दैनौँ, अब संसारले जस्तो बोल्न सक्दैन, संसारले जस्तो पहिरन लगाउन सक्दैनौँ। परमेश्वरले हामीलाई अलग गर्नुभएको छ, संसारले जस्तो हामी व्यवहार गर्न सक्दैनौँ, संसारले जस्तो हामी अझै पनि संसारमै छौँ जस्तो हामी गरि जिउन सक्दैनौँ। संसारको शैलीमा हामी हिँड्न सक्दैनौँ, संसारको ढाँचा अनुसार हामी जिउन सक्दैनौँ। यदि हामी संसार जस्तै जिइरहेको छौँ भने याद राख्नुहोस् हामी संसारकै हौँ। त्यसो भए तपाईँको आजको जीवनले के देखाउँछ, के देखाउँछ? कि तपाईँ अझै मिश्रमा हुनुहुन्छ, कि तपाईँ अझै पापको दासत्वमा हुनुहुन्छ, कि तपाईँ मिश्रबाट छुटिसक्नु भएको छ? तपाईँको जिआईले के देखाउँछ? तपाईँको मालिक हो स्टिल फारो कि परमेश्वर? सैतान, पापमय स्वभाव कि ख्रिस्ट? तपाईँ कसको दास हुनुहुन्छ अब, पापको कि परमेश्वरको? कि तपाईँ अझै पापको शक्तिमा नि हुनुहुन्छ कि ख्रिस्टको प्रभुत्वमा नि हुनुहुन्छ? कि तपाईँ आज यहाँ आउनुहुन्छ तर तपाईँ क्रिस्चियन होइन भने तपाईँको लागि एउटा प्रश्न छ, न्यायको त्यो दिनमा तपाईँको आशा के हुनेछ? त्यो दिन जब परमेश्वरले मिश्रलाई मात्र होइन तर सारा मानिस जातिको न्याय गर्नुहुनेछ, त्यो अन्तिम फैसलाको दिनमा तपाईँको एकमात्र आशा के हुनेछ? त्यो दिन तपाईँलाई परमेश्वरको न्यायबाट केले बचाउनेछ? मित्र याद गर्नुहोस्, कर्म यसको जवाफ होइन। हाम्रो आशा केवल परमेश्वरको कृपामा छ, परमेश्वरको दयामा। मानव इतिहासको सबैभन्दा भयानक मृत्यु मिश्रका जेठा छोराको मृत्यु थिएन, सबैभन्दा भयानक मृत्यु त परमेश्वरको पुत्रको मृत्यु थियो। एकपल्ट फेरि मृत्युको दूत होइन तर परमेश्वर आफै धरतीमा आउनुभयो, र मानिसको जेठो छोरालाई मार्नलाई होइन तर आफ्नो एकमात्र पुत्रलाई क्रुसमा चकनाचुर पार्न लाउनुभयो। यसैया 53:10 भन्दछ कि तापनि उसलाई चकनाचुर र कष्ट पार्न परमेश्वरको इच्छा थियो, र परमप्रभुले उसको प्राणलाई दोष बलिज बनाउनु भए तापनि उसले आफ्ना छोराछोरीलाई देख्नेछ र आफ्नो नि दिन बनाउनेछ, र परमप्रभुको इच्छा उसकै हातमा नतुनेछ। प्रियहरू आफैमाथि भरोसा गर्न छोड्नुहोस् र यसो ख्रिस्टमाथि विश्वास गर्नुहोस्। तपाईँको मुक्तिको एकमात्र आशा ख्रिस्ट हुनुहुन्छ, ख्रिस्ट हुनुहुन्छ। मिश्रको त्यो रातको एउटा दृश्य कल्पना गर्नुहोस्, घाम अस्ताउँदैछ अनि एउटा बुबा घरमा थुमालाई बलिदान दिने तयारी गर्दैछ, अनि उनको जेठो छोरो उनिकाएर आएर भन्छ, बुबा के तपाईँ साँच्चै यो निर्दोष थुमालाई मार्न लाग्नुभएको, प्लिज यसलाई छोडिदिनुहोस् न। अनि बुबाले गम्भीर हुँदै जवाफ दिन्छ, छोरा म त्यो गर्न सक्दिनँ, आई क्यानट डु द्याट। यदि मैले यसलाई जिउँदै छोडिदिए भयो भने तिमी मर्नुपर्छ, या त यो थुमा मर्नुपर्छ या त तिमी मर्नुपर्छ। आजको रात तिमीहरू दुवैजना जीवित रहन सक्दैनौ। मित्र आज हाम्रो लागि सामु पनि यही वास्तविकता छ, हाम्रो सामु पनि यही वास्तविकता छ। या त हामी परमेश्वरको मारिएको थुमामाथि भरोसा गर्छौँ जो हाम्रो पापको निम्ति क्रुसमा मर्नुभयो, या त हामी आफै हाम्रो पापमा मर्छौँ र परमेश्वरको न्यायको सामना गर्छौँ। अनि प्रिय क्रिस्चियनहरू, न्यायको दिनमा जब तपाईँ परमेश्वरको अगाडि उभिनुहुनेछ तपाईँको आशा के हुनेछ? यदि परमेश्वरले तपाईँलाई सोध्नुभयो भने मैले कुन कुराको आधारमा तिमीलाई स्वर्गमा पस्न दियो, कि तपाईँ आफ्नो धार्मिकता घमण्ड गर्दै यसो भन्नुहुन्छ कि किनकि मैले धेरै परिश्रम गरेको छु, किनकि मैले धेरै राम्रो मान्छे काम बन्ने काम गरेको छु, मैले धेरै असल काम गरेको छु, समाजसेवा गरेको छु, मैले धेरै सेवा गरेको छु, गरिबहरूलाई सहायता गरेको छु, बाइबल पढेको छु, चर्च गएको छु, बप्तिस्मा लिएको छु, मैले नराम्रो काम कहिले पनि गरिनँ, त्यसकारण मलाई स्वर्गमा प्रवेश गर्न दिनुहोस् भन्नुहुन्छ, कि तपाईँ सिम्पली यसो भन्नुहुन्छ, हे प्रभु मलाई भित्र प्रवेश गर्न दिनुहोस् किनभने परमेश्वरको थुमा यीशु मेरो साटोमा मर्नुभयो। आउनुहोस् हामी प्रार्थना गरौँ।